لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين رب العالمين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما لا بقية الله في الأرضين وحجته على العالمين الإمام المنتظر والحجة الثاني يشر أجل اللهم له الفرج ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم، يمحو الله ما يشاء ويثبت، وقال إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اس عشرے کی یعنی 1439 ہجری کے ایام عزا کے تیسرے عشرے کی پہلی مجلس ایک مرتبہ پھر شب جمعہ میں واقع ہوئی ہے، اور شب جمعہ کے حوالے سے اتنی مرتبہ اتنی مرتبہ اتنی مرتبہ اتنی مرتبہ میں نے اسی ممبر سے اپنی ایک مجبوری یہ بیان کی ہے کہ شب جمعہ خود بخود تین اہم ترین موضوعات بنا کے اسلام نے ہم کو دیے، اور کہا ہے کہ ہر شب جمعہ سال میں اگر 52 شب جمعہ یا اسلامی سال میں اگر 48 شب جمعہ، تو ہر شب جمعہ تمہیں ان تین باتوں پہ اس طرح سے غور کرنا کہ یہ تین باتیں تو ایسی ہیں کہ باقی 6 دن بھی ہر وقت ان کو یاد رکھنا، تو ذرا سا جو باقی 6 دن بھی باقی 6 دنوں کے بھی 24 گھنٹے اس سے بھی ذرا کچھ زیادہ یاد آئے شب جمعہ میں. تو اب یہ آج کی پہلی مجلس ہی شب جمعہ میں، اور ہر دفعہ یہ معذرت بھی کرنا پڑتی ہے کہ تینوں موضوعات ایسے ہیں کہ ایک رات میں تینوں کا حق تو کیا ادا ہو، ایک ایک عشرہ بھی کم ہے. لیکن چونکہ اب جو ہماری قوم کا مستقبل ہے، ابھی کل ہی رات کو میں یہ جملہ کہہ رہا تھا کراچی میں، اب ہم لوگوں کا تو چل چلاؤ ہے، اپنا زمانہ دیکھ چکے ہیں. دنیاوی اعتبار سے بھی بات کریں تب بھی کہ جی وہ عروج پہ جا کے دوبارہ اب زوال کی منزل بہت تیزی سے اترتے چلے جا رہے ہیں، گرچہ ذاکر حسین کو کبھی زوال نہیں آتا کیونکہ وہ ذکر ہی ایسا کرتا، لیکن دنیاوی اعتبار سے بھی بات کروں تو اب جن کے ہاتھ میں ہماری قوم کا مستقبل ہے اور وہ ہر اعتبار سے ہم لوگوں سے بہتر، یہ قرآن کریم کی آیت ہے، یہ قرآن کی آیت ہے جو میں نے جلدی جلدی اس لیے پڑھ دی کہ بہت کم وقت میں بہت ساری باتیں آج آپ تک پہنچانا. کہ جب ہم کسی آیت کو منسوخ کرتے ہیں تو یا اس جیسی یا اس سے بہتر کو لے کے آتے ہیں. یہی ہماری قوم کی تاریخ بھی ہے کہ ایک سے ایک عظیم شخصیتیں دنیا سے اٹھی اور ایسا لگا کہ اب تو یہ خلا کبھی پر نہیں ہوگا، نہ صرف یہ کہ پر ہوا بلکہ شاید ان میں سے بہت سو سے بہتر انداز سے. تو اب کل تک آپ نے جو بیان سنا حجت الاسلام مولانا سید محمد علی نقوی صاحب قبلہ کا، اب یہ ہماری قوم کا مستقبل ہے، اور اطمینان ہوتا ہے کہ اپنے سے بہتر آدمی کے حوالے अपनी जिम्मेदारियां करके जा रहा हूं तो उनका जो मौजू मेरी मालूमात के मुताबिक, मुझे आए हुए कितने घंटे हुए लेकिन मेरी मालूमात के मुताबिक उनका जो मौजू था उसने आज के तीन पैगामात में से एक को मेरे लिए आसान बना दिया है कि मुझे ज्यादा उसमें तफसील में नहीं जाना है। बाकी दो चीजों का भी बहुत ज्यादा तफसील के साथ जिक्र नहीं होगा। हर शबे जुमा जमाने के इमाम को याद करना है, हर शबे जुमा अपनी परेशानियों को याद करना है, हर शबे जुमा। अब ये जो अपनी परेशानियों को याद करना, इसके दो हिस्से हैं। वो परेशानियां जो दुनिया में उनको दूर करने वाले का नाम जमाने का इमाम, वो परेशानियां जो आखिरत में उनको याद करने का नाम मौत है। तो ये बीच की जो चीज है दुआ, ये तो पहली और तीसरी चीज को मिलाने वाली। हर 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 शबे जुमा आपको जमाने, अच्छा इसका मतलब क्या, बाकी हफ्ते के छह दिन भूल के भी इमाम को याद ना करें, हर वक्त हर लम्हे इमाम को याद करना। आज की याद आम रातों से मुख्तलिफ होगी। दुआ क्या सिर्फ हफ्ते में एक बार दुआ करना, बाकी दिनों में चाहे भी तो दुआ नहीं कर सकते? क्या दुआ का मसला नमाज का मसला है कि भाई हमारा दिल चाह रहा है कि इस वक्त फजर की नमाज पढ़े, नहीं पढ़ सकते जब तक कि उसका वक्त नहीं आए। हमारा दिल चाह रहा कि इस वक्त जुमे की नमाज पढ़ ले, नहीं पढ़ सकते जब तक कि कल जवाल का वक्त ना आ जाए। तो क्या दुआ भी ऐसी चीज कि शबे जुमा दुआ करे बाकी छह दिन? शबे मेराज अल्लाह का रसूल सातवें आसमान के आगे सिदरतुल मुंतहा के पास काबा कौसैन की मंजिल पर परवरदिगार से अपनी उम्मत के लिए जो खुसूसी तोहफे लेकर आया, उनमें एक तोहफा ये भी था, हर वक्त हर लम्हे हर जगह हर सेकेंड दुनिया के हर गोशे में दुआ है। लेकिन शबे जुमा दुआ की अहमियत ही कुछ और। और तीसरी चीज मौत, क्या सिर्फ एक रात को मौत याद करना है और छह दिन? खूब दुनिया के मजे लोटो, भूल के भी याद ना करो कि कब्र में जाना है और कयामत में हिसाब किताब देना। हर वक्त याद रखना है मौत को, और मौत भी दोनों, अपनी भी और दूसरों की भी। लेकिन शबहाए जुमा, अब देखिए मैं मौत का मौजू, जिंदगी में मैंने 1500-2000 तकरीरें तो इस उनवान पे की होंगी, इतना कि मेरा और मौत का नाम एक दूसरे के साथ लाजिम मलजूम था। कौन पढ़ रहे हैं? सादिक साहब मौत ही पढ़ रहे होंगे। तो अब ये इतनी तकरीरें की, जमाने का इमाम, इतनी तकरीरें मैंने की दुआ के हवाले से, पूरे पूरे अशरे। तो अब ये इतने बड़े बड़े मौजूआत हैं, सिर्फ याद दहानी, ये याद की रात भी आपकी जाये ना होने पाए। और इस हवाले से कुरान करीम की पहली आयत को आज हम ज्यादा तफसील से बयान करेंगे, और जो दूसरी आयत मैंने तिलावत की है वो आज शुरू होगी, फिर इंशाल्लाह 8-9 दिन तक ज्यादा बयान उसी पर होगा। पहली आयत, अल्लाह जिस चीज को चाहे मिटा देता है, जिस चीज को चाहे बाकी रखता। यमहुल्लाहुमा यशा व यस्बुत, जिसे चाहे मिटा देता और जिसे चाहे बाकी रखता है। व इंदहु उम्मुल किताब, अब ये बात हो रही है तकदीर की। तकदीर, ये एक जुमला तो लामोहाला आएगा, क्योंकि दुआ का काम भी यही है कि तकदीर बदले, जमाने के इमाम का काम भी यह है कि हमारी तकदीर बदले, मौत भी वो हकीकत है जो लोगों की तकदीर बदलती है। तकदीर, तकदीर यानी अल्लाह ने जिस दिन कायनात खल्क की उसी दिन कयामत तक, बल्कि कयामत तक के सारे हालात लिखकर महफूज कर दिए गए। उसे आप लोहे महफूज कहें, उसे उम्मुल किताब कहें, मैं इस किस्म की दकीक बहसों में नहीं पढ़ता। और फिर जैसे जैसे फरिश्ते पैदा किए गए, सारे फरिश्ते एक साथ इकट्ठा पैदा नहीं हुए, वैसे वैसे ये तकदीर की किताब बुक ऑफ फेट वो उनके हवाले की गई। मसलन, अब ये बात लंबी हो रही है, मीकाईल पैदा हुए, तकदीर में से रोजी देने वाली ड्यूटी वो उसी वक्त उनको दे दी गई, उतना हिस्सा काटकर, यह है तुम्हारी जिम्मेदारी कयामत तक के लिए। लेकिन एक नजरिया सामने आया जो कुरान में भी बयान हुआ, एक गुरु कहता है कि बस अल्लाह ने लिख दिया लिख दिया, यदुल्लाह मगलूलतान, अल्लाह के दोनों हाथ बंद गए। जो लिख दिया है अब अल्लाह भी अपने लिखे को बदल नहीं सकता। और कुरान ने कहा गलत या भुल्ला, लिख भी दिया अल्लाह ने फिर भी अल्लाह अपने लिखे को मिटा सकता। और तीन चीजें हमें खास तौर पे ऐसी बताई गई, ये भी मेरी एक मजलिस है आज से 16 साल पहले, यहां की बात कर रहा हूं, दुनिया भर में तो मजलिसें उलट पुलट के, यहां की मजलिस वहां, वहां का बयान वहां, वहां का बयान वहां, वो चलता रहता। लेकिन एक मुकम्मल मजलिस कि अल्लाह ने एक तरफ तो ये ऐलान किया जो हमने लिख दिया है, ये मत समझना कि हम भी उसके पाबंद हो गए। अल्लाह मजबूर नहीं है, अल्लाह हर चीज पर कुदरत रखता, और उसकी एक कुदरत ये भी कि अपने लिखे हुए को मिटा देता। लेकिन फिर कहा कि तीन चीजें हम तुम्हें ऐसी बता रहे हैं कि अगर तुम इन्हें सही मानों में इस्तेमाल करोगे हम आप, तो अल्लाह के लिखे हुए को हम मिटा सकते हैं। लिखा अल्लाह ने, अच्छा मिटाएगा अल्लाह ही, लेकिन ये तीन चीजें अगर हम इस्तेमाल करें तो तकदीर बदल सकते हैं, अपनी भी और दूसरों की भी। बहुत अहम तीन चीजें हैं, मगर बाज वजूहात की बिना पर वो तीन चीजें जो बताई गई है उन तीनों में एक चीज कॉमन। और पहले तो आप बस ये समझ लीजिए कि हुज्जतुल इस्लाम मौलाना नकवी साहब क़िबला का अशराबी चल रहा है, उसके आखिरी आखिरी हिस्से को मैं बता रहा हूं। अली इब्ने मुख़्तयार, उनकी जो रिवायत में एक लफ्ज आता, और ये लफ्ज बाज़ औक़ात लोगों की समझ में नहीं आता, अगर जहन में मेरी तकरीर का पहला हिस्सा रहे कि तीन चीजें तकदीर बदलती, तब वो रिवायत या वाकया समझ में आता। अली इब्ने मुख़्तयार नाम के दो रावी, एक कूफी है एक अहवाजी, एक गैबत इमाम का है और एक मासूमीन के जमाने के। बहरहाल ये वाकया गैबत इमाम वाले का, और मैं अक्सर पहले तो बहुत ज्यादा जमाने के इमाम के हालात में वो वाकयात भी पढ़ा करता था जिसका ताल्लुक गैबत में इमाम से मुलाकात से, लेकिन अब मैंने ये बहुत कम कर दिया दो वजूहात की बिना पर। नंबर एक, मुझसे बेहतर पढ़ने वाले, मुझसे ज्यादा रिसर्च करने वाले उलमाए कराम भी अब ये पढ़ने लगे तो अब मुझे जरूरत नहीं। और नंबर दो ये कि जिस फितने की वजह से मासूमीन ने ये ऐलान किया कि अगर कोई ये दावा करे कि उसने मेरे बेटे से मुलाकात की तो उसके दावे को कबूल ना करना, जिस फितने की वजह से इमाम ने यह पाबंदी लगाई, वो फितना हमारे जमाने में उभर के सामने आ गए कि अगर एक बार यह सिलसिला इतना बढ़ जाए कि लोग ये समझने लगे कि हर कसो नाकस और हर वक्त और हर जगह इमाम मुलाकात कर सकते हैं, तो गलत बयानी करने वाले, झूठे दावे करने वाले, गुमराह करने वाले, इमाम के नाम पे मोमिनीन को बहकाने वाले माशरे में बढ़ते चले जाएंगे। अब ये बहुत लंबी लंबी बहसें मुख्तसर अल्फाज में कह रहा हूं ताकि मेरा असल उन्वान आगे बढ़े। तो अब वाकयात में कम पढ़ता हूं, लेकिन ये वाकया उन चंद वाकयात में से है कि जिसको फिर भी पढ़ा जाता। लेकिन इसके साथ जरा सी जिमनी वजाहत ये करना होती कि गैबत में इमाम हमारी मर्जी से तो नहीं मिलेंगे, जब मिलेंगे तो अपनी मर्जी से, और इमाम की मर्जी कब होगी उसके लिए कुछ तरीके भी हैं, कुछ दुआएं, कुछ आमाल, कुछ वजीफे। कोई मसलन 40 शबे बुध मस्जिद सहला में गुजारो तो खाली अल्लामा हिल्ली को नहीं, तुम्हें भी इमाम की जियारत हो सकती है और हुई है लोगों को। और जो खास मेरा एक शोभा बन के रह गया हज मैदान अरफात में, तो जरूर भी जरूर इमाम आते, और दौरान हज अरफात का मैदान वाहिद जगह जहां सारे हाजी एक वक्त में एक जगह जमा होते, बाकी जितने वाजिबात हैं करते सब लोग हैं, टाइमिंग अलग अलग होते हैं, बल्कि तारीखें भी अलग अलग होती हैं। तो खैर यकीनी बात वहां, तो अब ये जिनको इस मौजू से शौक है वो जानते हैं। अलीम ने महजयार ने वो सारे तरीके इख्तियार किए, हत्ता ये कि जो बात हमारे यहां कम मशहूर है कि हफ्ते में एक रात इमाम बैतुल मकदस या बैतुल मुकद्दस भी जाते हैं, वो तरीका भी इख्तियार किए और हज पर तो जा ही रहे 20 साल 30 साल 40 साल। क्योंकि मेरी मजलिस में आमतौर पर मोमिनीन या हिम्मत नहीं करते या दिलचस्पी नहीं होती, तो जब इस किस्म का कोई अनयूजुअल वाकया होता तो मैं जरा सा खुद भी परेशान होता हूं कि कोई ऐलान करना है, कोई तंबी मुझे करना है, कोई प्रॉब्लम पेश आ गया, या मोमिन ने मेरी मदद की कि बहरहाल गला पहले अशरे के बाद साथ नहीं दे पाता है इन तारीखों में, तो कभी कभार मैं रुक जाता हूं। वो इसी वजह से कि शायद कोई इमरजेंसी हो गई है, मुझे रुकवाया गया। बात यह है कि अली इब्ने मज़या 20 साल हज किए, हज भी किए और अब बहुत मायूस हो गए, लेकिन हौसला पस नहीं हुआ, लेकिन अब मायूस, जवानी से बुढ़ापा आ गया। आखिरी हज में आखिरी तवाफ के बाद, जिसे तवाफ वदा कहा जाता, अलविदाई तवाफ, जो खास एक अमल है कि अलविदाई तवाफ में मकाम मुस्तजार पे जाके दुआ जरूर मांगना, तो अब ये मकाम मुस्तजार पे पहुंचे, आखिरी तवाफ का आखिरी अमल, और वहां जाके दुआ मांग रहे हैं। मगर दुआ यही है कि मौला मैं तो 20 साल से यहां खड़े होकर हर हज के आखिर की दुआ यही करता हूं कि आपकी जियारत, अब तो कोई आसार नजर नहीं आ रहे, मैं वाकया बहुत शॉर्ट कर रहा हूं, फिर भी आपको लगेगा कि बहुत लंबा वाकया पढ़ दिया। कंधे पे हाथ मुड़ के देखा, अब और मुख्तसर करो, इमाम का गुलाम, चलो। इमाम ने कहा है कि अपनी दुआ में इतनी मायूसी का इजहार न करना, दुआ कबूल होने में वक्त लगता। अभी ये दूसरे नुक्ते में ये जुमला किसी और हवाले से आएगा, पहला इमाम, दूसरा दुआ, तीसरी मौत। तो दुआ के उनवान में अभी जो आज ही मुझे बात शुरू करके मुकम्मल कर देना, लेकिन ये जुमला मैंने इसलिए कहा, गुलाम ने जब ये कहा कि इमाम ने ये कहा, क्योंकि इमाम ने कब कहा था, कहा 2 घंटे पहले, 2 घंटे पहले तो मुझे भी नहीं पता था कि मैं क्या जुमला कहने वाला हूं, वो तो अभी अभी आखिरी तवाफ के आखिरी चक्कर के बाद मकाम मुस्तजार पर यह जुमला मेरी जबान पर आया, मुझे खुद नहीं मालूम था। यह था कि दुआ करूंगा, मगर यह को थोड़ी मालूम था कि मायूसी का इजहार करते 2 घंटे पहले इमाम ने बता दिया। गुलाम ने कहा मुझे क्या पता, इमाम ने 2 घंटे पहले बुला के ये कहा, तो चलो। अब ये और बहुत सारी बातें हैं जिसको इसलिए छोड़ रहा हूं कि वाकया मशहूर है, ये सबसे छोटा बच्चा जो बैठा है मजलिस में उसने भी सुना होगा, तो क्यों आपका वक्त इसमें सर्व किया जाए। चले ताइफ, ताइफ में वो जो एक पहाड़ जबल रजवा, दुआए नुदबा तो आप हर जुमे को पढ़ते हैं, वहां जो एक जुमला है ना कि मौला मैं आपको कहां ढूंढू, उसमें इस पहाड़ का नाम भी, यहां ढूंढू, यहां ढूंढू, यहां ढूंढू कि इस पहाड़ पे जाके ढूंढू। अच्छा, ये जो जबल रजवा एक पहाड़ी है जो ताइफ में, इसका जिक्र मैंने जरा ज्यादा वक्त ले लिया ना, इसलिए चौथे इमाम के हालात में मुख्तार इब्ने अबी उबैदा सकफई के हवाले से इस पहाड़ का खुसूसी जिक्र आता है, यह अशरा चौथे इमाम का। कल से हमारा बयान चौथे इमाम के हालात पे होगा, तो उसके अंदर इस पहाड़ का जिक्र एक बार फिर आने वाला है, बल्कि असल में तो वही बयान आएगा वहां पे, यहां तो चूंकि इमाम वहीं पे थे, वहीं पे थे इमाम, इसलिए जिक्र आया कि गुलाम ने कहा चलो इस वक्त इमाम ताइफ में रजवा पहाड़ी पे बैठे हैं। चला, अब ताइफ आज आप पक्के से आधे घंटे में पहुंच जाते, क्या शानदार सड़क है, लेकिन हर एक को पता इस्लामाबाद और मरी जैसा पुराना रास्ता, बहुत वक्त लगता था पहुंच गए। और इमाम से फिर इन्होंने एक सवाल कर लिया, गर्चे इनकी भी वही हालत हुई जो बड़े बड़े उलमा और मुज्तहिदीन की हालत होती है, और जो आपकी हालत भी होगी अगर कभी इमाम की जियारत मिल जाए। और वो ये कि इंसान पहले यह सोच के रखता, इमाम आएंगे से मुलाकात होगी, ये भी पूछूंगा, یہ بھی دریافت کروں گا، یہ سوال بھی کروں گا، یہ بھی کہوں گا. جب زیارت ہوتی ہے تو ایک ایسا روب اور ایک ایسا جلال یا ایک ایسی خوشی سب بھول جاتا. بعد میں یاد آتا ہے اوہ امام سے ملاقات بھی ہو گئی اور میں نے تو وہ اصل بات پوچھی نہیں جس کے لیے میں نے اتنی زحمت کی. ایسے ایسے راوی تو بہت کم ہیں جن کو اتنا حوصلہ رہا کہ امام سے ملاقات ہوئی بھئی علامہ ہلی. کئی بار امام سے ملے اور ہر بار مسئلے جو جس مسئلے کے لیے امام کو ڈھونڈ رہے تھے وہی مسئلہ پوچھ بھی لیے. مگر سارے واقعات آپ کو یاد ہیں نا، محلے کی چھوٹی مسجدوں سے لے کر نشتر پار کے بڑے ممبر تک پڑھے جاتے ہیں علامہ ہلی کے امام سے بہت سارے سوالات الگ الگ. لیکن سارے واقعات میں ایک چیز مشترک ہے کہ نہیں، کہ جب علامہ ہلی سوال کر رہے ہوتے تو انہیں پتہ ہی نہیں ہوتا کہ یہ میرے امام، وہ بعد میں پتہ چلتا. وہ تو صرف یہ دیکھتے ہیں کہ اتنا بڑا عالم مجھے راستے میں مل گیا کہ جس کے سامنے میں جاہل مطلق ہوں. تو اتنا حوصلہ کہ امام سے ملے سارے سوالات یاد رہے. ایک وہ راوی ہمیں یاد آتا جس نے امام سے پوچھ تو وہ کچھ نہیں پایا لیکن اتنا کہا کہ اپنے شیعوں کو کوئی پیغام دے دے. تو کیا پیغام دیا امام؟ ملعونن 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 من اخرا صلاۃ الصبح، جو نماز صبح تاخیر سے پڑھتا ہے اس پہ لعنت ہے، لعنت ہے اور لعنت ہے. لیکن کیونکہ سورہ نحل کی جس آیت کی روشنی میں ہمیں بات کرنا، یہ روایت اور اس کا پیغام زیادہ تفصیل سے اس کے اندر آئے گا. تو ابھی تو آ جائیے آج شب جمعہ. مولا اس نے سوال کر لیا، مولا ایک بات بتائیے. اور اس کو بھی سوال کا اتنا حوصلہ ہو گیا شاید اس لیے کہ 20 سال سے انتظار کر رہا تھا اور ہر مرتبہ یہ بات اپنے دماغ میں دہراتا تھا، امام ملیں گے تو ایک پوچھوں گا، امام ملیں گے تو ایک پوچھوں گا. آپ اپنے چاہنے والوں سے، اپنے ماننے والوں سے، اپنے سے محبت کرنے والوں سے، اپنے شیعوں سے کیوں غائب؟ بس لمبی چوڑی بات نہیں، واقعہ تو بہت لمبا چوڑا. اب آپ کہیں گے اتنا لمبا واقعہ تو مولانا نے پڑھ دیا، کیا واقعہ اس سے بھی زیادہ لمبا ہے؟ ارے بہت لمبا. لیکن مولا اپنے شیعوں سے کیوں غائب؟ ہمیں دوسروں سے کیا تعلق؟ غائب رہیں غائب نہ رہیں ہم سے کیوں غائب؟ امام نے کیا وجوہات بتائی؟ دو باتیں. ہوتا یہ ہے کہ واقعے بڑے مشہور ہوتے ہیں، لوگ بعد میں کہتے ہیں مولانا اس کو سننے کے لیے تو ہم 2 گھنٹے کی ڈرائیو کر کے نہیں آئے تھے. اچھا تو جس کا اہم ترین جملہ وہ بھول جاتے ہیں. دو باتیں امام نے بتائی. کیا یہ دو باتیں آج بھی ہماری قوم کا مشترکہ بین الاقوامی مسئلہ نہیں؟ اور باتیں دو ایسی ہیں جن میں پہلی بات تو بہت ہی معمولی لگتی ہے. ابھی ابھی یہاں آنے سے پہلے کراچی کی مجلس پڑھ رہا تھا، سوال یہی پرچہ یہی آگے، مولانا آپ مومنین سے خطاب کر رہے ہیں، کے جی کی کلاس کو بچوں کو بٹھا کے نصیحت نہیں کر رہے. میں نے بھی یہی کیا کہ پرچہ وہی ممبر پہ صاحب کے حوالے کر دیا کہ آپ کل جائیے گا، آپ کا آفس ہے نیٹی جیٹی پر، جا دریا یہ ڈال دیجئے گا تاکہ امام تک پہنچ جائے. یہ سوال تو امام سے کیا جائے نا، کیونکہ بات تو امام کی تھی، میں نے تو ممبر پہ خالی امام کا جملہ دہرایا. تو امام سے کہنا چاہیے تھا کہ مولا آپ یہ کے جی کلاس کی نصیحت ہم کو کیوں کر رہے ہیں؟ وہ پرچہ میں نے وہی پبلک کے سامنے وہ صاحب کو دیا جن کا آفس نیٹی جیٹی کے برابر. نیٹی جیٹی سمجھنا ہے تو کراچی والوں کو بعد میں پوچھ لیجیے گا. تو خلاصہ یہ، امام نے کہا تمہاری قطع رحمی، مسئلہ اتنا بڑا، مولا آپ سن 328 ہجری سے آج 1439 ہجری تک پوری ملت سے کی نگاہوں سے غائب ہے، وجہ کیا ہے؟ اور امام کا جواب جو کے جی کلاس کے بچے کی نصیحت لگی، تم لوگ صلہ رحمی نہیں کرتے ہو، تم لوگ رشتہ داروں کا حق ادا نہیں کرتے ہو، تم لوگ قاطع رحم ہو، اس لیے ہم تمہاری آنکھوں سے غائب. اچھا واقعہ شروع کہاں سے میں نے کیا تھا، ابھی آتا ہوں. میں نے کہا تھا کہ یہ جو واقعے کا پہلا جواب ہے یہ سمجھ میں نہیں آتا समझ में आएगा जब यमुल्ला से इसको मिलाएंगे। अभी मैं मिलाता हूं लेकिन दूसरी बात कह दूं वो समझ में आ भी जाती है। और दूसरी बात, तुम्हारे झगड़े इख्तलाफात आपस में एक दूसरे को बर्दाश्त न करना, डिसयूनिटी। अच्छा ये बात फिर भी समझ में आ जाती है, दुनिया में जा जाइए साहिबान ईमान के आपस के इख्तलाफात। लेकिन पहली बात गैबत इमाम का बहुत बड़ा सबब यहां पे आ गया, कतई रहनी। अच्छा एक बहुत मर्तबा दोहराई हुई हदीस, बहुत मैंने इसको पढ़ा। अच्छा अभी हदीस तो नहीं है, हदीस कुदसी, पिछले साल भी शायद पढ़ दिया हो, मुझे याद पड़ता है पिछले साल की एक तकरीर में मैं हदीस कुदसी का लफ्ज जबान पे आया तो बहता चला गया, हदीस कुदसी पे तकरीर हो गई। एक हदीस कुदसी बहुत जल्दी जल्दी, बहुत जल्दी जल्दी जन्नत का बोर्ड पढ़ लीजिएगा फिर जन्नत में जाइएगा। जन्नत के मेन गेट पर एक बहुत बड़ा बोर्ड लगा और किस तरह बहुत सारी इमारतों के बाहर बोर्ड लगा होता है, दाखला ममनू, नो एंट्री, सिर्फ पास होल्डर अंदर जा सकते हैं, सिर्फ काम करने वाले अंदर जा सकते हैं, बहुत सारी जैसी हिदायतें लिखी। अगर आपको इस इमारत में जाना तो पहले आप रिसेप्शन पे काउंटर से जाके टोकन लीजिए, मसलन इमारत में दाखिले में गाड़ी ले जाने की इजाजत नहीं, हर जगह यह होता, इलाके इलाके माहौल माहौल बिल्डिंग कैसी है। अब कराची में जहां पे मैं रहता हूं मेरे सामने पार्क है बहुत बड़ा, बोर्ड लगा हुआ है, सिर्फ खवातीन जाएंगी और 12 बरस के बच्चे, 12.5 बरस का बच्चा भी नहीं जा सकता मसलन। अब ये होता है ना, जन्नत पे भी एक बोर्ड लगा और वो बोर्ड को देख लीजिएगा। तो ये जो रिवायत का दूसरा सिरा मौत, तीन बातें थी ना, एक मौत भी है ना आज के लिए। अब मसला ये है कि जितनी बात करता हूं फिर कुछ मोमिनीन आ जाते हैं, फिर सोचता हूं कि इनकी तो समझ में नहीं आ रहा होगा कि आज मौलाना कहां ईरान तुरान की हाक रहे, तो फिर जरा सा रब मिलाता हूं फिर कुछ मोमिनीन आ जाते हैं। बोर्ड लगा, बल्कि मुझे याद है ये पिछले साल ना पढ़ा हो लेकिन एक दफा बहुत तफसील से पढ़ा, क्योंकि इसका वो लफ्ज मेरे जहन में आ रहा, लम्मा खलक अल्लाह अज़्ज़ा वजल्लल जन्ना قال صعد من يدخلني قال عزتي وجلالي لا يدخلك ثمانية من الناس। जिस दिन अल्लाह ने जन्नत को पैदा किया, ये आदम से पहले की बात, जन्नत पहले बनाई गई आदम बाद में बनाई गई, जन्नत ने अपने आप को देखा और इतरा के ये कहने लगी। ये लफ्ज इतरा मुझे याद आ रहा कि हाँ मैंने पढ़ा था इस मिंबर में। बहुत खूबसूरत लड़की आईना देखती है ना, कितना इतराती है अपने आप को देखकर, तो जन्नत भी अपने आप को देख के इतरा गई और कहने लगी कि कितना खुश किस्मत होगा जो मेरे अंदर दाखिल होगा। जिस लड़की को अपने हुस्न जमाल पे नाज हो, अरे मेरा शौहर कितना खुश किस्मत होगा मुझ जैसी लड़की उसे मिलेगी। लेकिन अब यह अलग बात है कि चाहिए किसको जैसी लड़की, लेकिन बहरहाल वो इतराने वाला तो इतराता। अल्लाह ने उस अंदाज की कसम खाई जो आज आप दुनिया भर में हदीस किसा की तिलावत में कसम सुनते हैं, शब जुमा तकरीबन सारी दुनिया में घरों में मस्जिदों में इमाम बारगाहों में, वह इज्जती व जलाली, मेरी इज्जत की कसम मेरे जलाल की कसम, सब तेरे अंदर जाएंगे आप नहीं जाएंगे। बोर्ड लग गया जन्नत के दरवाजे पे, बोर्ड लग गया नो एंट्री, इस जन्नत के में कदम रखने की जहमत भी गवारा ना करे आठ आदमी। अल्लाह ने खाली ऐलान नहीं किया, इज्जत की कसम खा के ऐलान किया, जलाल की कसम खा के ऐलान किया, यह आजमत अहले बैत को बताया इज्जत और जलाल की कसम खा के, याद गुनाहों की खराबी को बताया अपनी इज्जत और जलाल की कसम खा के। अब उनमें सातवीं बात, सातवीं बात, कातिया वला कातिया रहे, रिश्तेदार से ताल्लुकात काट के बैठे हो, खबरदार इस जन्नत का रुख भी ना करना। हमारे यहां एक हदीस बहुत मशहूर है मगर वो हदीस नामुकम्मल मशहूर है, और अब मैं खुद भी अपने आप को घबराया घबराया महसूस कर रहा हूं कि बात आज पूरी नहीं हो पाएगी। जल्दी से ये हदीस, तीन गुनाहगार ऐसे हैं जिसपे अल्लाह ने जन्नत की खुशबू भी हराम की है, بہت مشہور حدیث ہے کہ تین گناہ گار ایسے، جنت ایک ایسی جگہ جو اس میں نہیں بھی جائے گا، جنت کی خوشبو اتنی دور تک جاتی ہے، مگر خوشبو ایک چیز ہوتی ہے. کیسے کتنے ہی ایسے واقعات ہیں معصومین کے بھی، گھر میں اچھے کھانے پک رہے ہیں، برابر میں کوئی یتیم، کوئی بیوہ، کوئی بھوکا، کوئی فاقہ زدہ، کھانے کی خوشبو آئی، اس خوشبو نے کھانا پکانے والے کو جہنم میں پہنچا دیا. واقعات ہیں خاص طور پر. اب چونکہ یہ اشرا چوتھے امام کے حوالے سے ہے، جو چوتھے امام کے سلمان ہیں، ہر معصوم کے صحابی تو بہت ہوتے ہیں، لیکن قریبی صحابی، قریبی کا لفظ بھی صحیح نہیں، محرم اس طرح راز جاننے والے، جن سے وہ باتیں بتائی جائیں جو کسی کو نہ بتائی جائیں. رسول اللہ کے پاس سلمان، مولا کے پاس میثم تمار ہیں، رشید ہیں، مالک اشتر ہیں، آقا حسین کے پاس حبیب ابن مظاہر ہیں، چوتھے امام کے یہ کون صحابی؟ ابو حمزہ سومالی، کیونکہ غلب کے علاقوں میں ماہ رمضان میں ابو حمزہ سومالی کی دعا پڑھی جاتی ہے. یہ میسج تو نہیں ہے ادھر سے، خیر. ابو حمزہ سومالی سلمان ہیں، ابو حمزہ سومالی چوتھے امام کے میثم ہیں، علی کے میثم ہیں، علی اوسط کے ابو حمزہ. چنانچہ ہمارے علماء اس اعتراض کو جواب دینے کے لیے، یہ جو ایک اعتراض دشمنان اہل بیت نے کر دیا، میں آپ کے جذبات کو مجروح نہیں کرنا چاہتا، بتا تو چلے، ایک اعتراض یہ ہے نا، کربلا میں آقا حسین کا روزہ نہیں، یہ بھی اعتراض. کہا جی آپ لوگ خود کہتے کہ روزے کا پتہ تو ہارون رشید نے بتایا، شکاری کتے اور ہرن کے ذریعے. ہارون کون سا ایسا عادل گواہ کہ اس کی گواہی پہ اتنا بڑا روزہ بنا لیا جائے؟ واقعہ یہی پڑھا جاتا، خالی ممبروں پہ نہیں، خود کربلا میں بھی آپ جاتے ہیں تو مجلس میں واقعہ آتا، وہ ہرن بھاگا اور وہ کتے بھاگے اور وہ رکے اور جو کچھ بھی. تو کہا ہارون کا دریافت کیا ہوا علاقہ اور اسے آپ نے کہہ دیا یہ کام، کیسے کیسے انداز سے بات ہوئی؟ بہت سی باتیں تو ہم لوگ آپ تک آنے نہیں دیتے کہ ضرورت کیا صاحب ایمان کے جذبات کو مجروح کرنے کی. لیکن یہاں جو کہ الٹی بات ہو رہی، چوتھا امام باقاعدگی کے ساتھ کربلا اور نجف کی زیارت کرنے، یہ کربلا نہیں نجف کے حوالے، نجف میں مولا کا روزہ نہیں، کہا کہ وہ ہارون کا جو شکار کا واقعہ. چوتھے امام ریگولر نجف میں مولا کی زیارت کو جاتے تھے آدھی رات کو، کوفے میں آتے تھے، کوفہ مشہور شہر، آدھی رات کو، صرف ابو حمزہ کو لے کر. اب روایت آپ کو یاد آ گئی نا، مولا بھی کوفے میں رہتے ہیں، نجف تو تھا ہی نہیں اس وقت، میثم تمار کو لے کے کوئے کے پاس جاتے اور کوئے میں منہ ڈال کر بہت سی ایسی باتیں کہتے جو میثم سے کہتے، میثم میرا سینہ پھٹ رہا، کس کو یہ باتیں بتاؤں، کوئی انہیں سننے والا برداشت کرنے والا نہیں، میں کنویں میں یہ باتیں کہہ کے آتا ہوں. میثم کو لے، چوتھے امام ابو حمزہ کو لے، ابو حمزہ سومالی، اور اسی جگہ جاتے ہیں. آج تو ماشاءاللہ صافیہ یمانی کا روزہ اتنا شاندار بنا، اس سے دیوار ملی بھی تو وہ جگہ جہاں وہ کنواں تھا، جہاں مولا اپنے میثم کو لاتے تھے، چوتھے امام اپنے میثم کو. تو ابو حمزہ سومالی ان اہم ترین راویوں میں سے جنہوں نے کہا، کیا ہارون وارون، کیا وہ شکار و ہرن، میں اپنے آقا کے ساتھ کئی بار کائنات کے مولا کے روزے پہ گیا، میرے آقا نے بتایا. یہ ہے وہ روزہ، تو یہ ابو حمزہ کا اسٹیٹس بتا رہا تھا، وہ راز کی باتیں جو کسی کو نہیں. یہی ابو حمزہ سوال کر رہے نا، فرزند رسول، یہ جو آپ روزانہ صبح و شام، چوتھے امام سے سوال، اشرائے سجادیہ، یہ جو آپ روزانہ صبح و شام مدینے میں ایک اعلان کراتے ہیں پورے مدینے میں، کہ مدینے والوں اور باہر سے آنے والوں، کھانے کا وقت آ گیا، امام کا دسترخوان بچھا ہے، سب پورے شہر کو دعوت دی جاتی ہے، جاؤ اور امام کے دسترخوان سے استفادہ کرو. یہ ایکسٹینشن جب تک نہیں ہوا تھا، وہ ٹوٹے پوٹے مکانات بھی تھے، تو ابو حمزہ نے ایک بار پوچھ لیا، مولا اتنا بڑا دسترخوان پورے شہر کی دعوت روزانہ صبح و شام. مولا یہ وجہ کیا؟ اب امام کے کئی جواب یہاں ہو سکتے ہیں. کیا جواب دیے؟ نعوذ باللہ نعوذ باللہ نعوذ باللہ اپنے لیے نہیں کہہ رہے، لیکن پیغمبر نے بھی کئی جگہ کہا میں نہیں چاہتا. یہ پیغمبر کا جملہ ہے، پیغمبر کا، میرا نہیں، پیغمبر. میں نہیں چاہتا کہ جو میرے بھائی مچھلی والے نبی کے ساتھ ہوا وہ میرے ساتھ ہو، اس لیے میں فلا کام نہیں کر رہا ہوں. اب پیغمبر کہاں؟ حضرت یونس اپنی تمام تر عظمت کے باوجود ترک اولاد تو کر سکتے ہیں، لیکن کبھی اس طرح سے بھی عام لوگوں کی غلطیاں معصومین یاد دے رہے. کہا میں نہیں چاہتا کہ یعقوب کی طرح سے اللہ میرا امتحان لے. یہ کربلا کے بعد کی چیز، اکبر والا امتحان ہے، جو اللہ نے لیا وہی کافی ہے. یعقوب والا، ابو حمزہ سومالی نے کہا مولا یعقوب والا امتحان کیا؟ میں نے سنا ہے کہ حضرت یوسف کے حالات پہ کوئی سیریل یا فلم بھی بن گئی اپنی، تو اس میں ہوگا یہ واقعہ. اتنی سی بات تھی نا، ایک دن اپنے پورے گھر کی دعوت کی، کتنی بیویاں کتنے بچے، 12 تو بھائی آپ کو پتا، بیٹیاں بھی ہیں، اور اچھے اچھے کھانے بنے بڑوں سے. یعقوب کا ایک ہمسایا اس رات کو اپنے بچوں کے ساتھ بھوکا سویا کیونکہ اس کے گھر میں کھانے کو کچھ نہ تھا، لیکن خوشبو کے سفر پہ تو پابندی نہیں. دل میں کہا کہ خدا بندہ، کوئی شکایت نہیں تھی، کسی کو اتنا دیتا کہ پورا اتنا بڑا گھرانہ ان کا یہاں پہ آیا اور وہ سب یہ مزے مزے کے کھانے کھا رہے ہیں، اور کسی کا ایسا امتحان لیتا کہ چھوٹے بچے کو بھی بھوکا تھپک تھپک کے سلانا پڑ رہا. لیکن اتنا سا جملہ آسمان پر تقدیر میں نوٹنگ ہو گئی. اے یعقوب، تمہارے محلے میں ایک خاندان بھوکا سو گیا، تم نے اتنی توجہ بھی نہ دی. واقعہ پھر دوسری طرف چلا جائے گا. یعقوب نے جواب بھی دیا، اللہ نے جواب کو رد بھی کیا، لیکن مسئلہ یعقوب کا نہیں، مسئلہ خوشبو. تو خوشبو تو نہیں رکتی ہے. کھانوں کی خوشبو نے کئی انبیاء، کئی اولیاء اور کئی مجتہدین، صاحب مفتاح الکرامہ کتنے عظیم عالم ہیں، کئی مجتہدین کا امتحان لیا، مگر مسئلہ کھانے کی خوشبو کا نہیں ہے. مسئلہ جب کھانے کی خوشبو اتنا پھیلتی ہے تو جنت، 7,000 میل کے فاصلے پر بھی جنت کی خوشبو آئی. پوری دنیا ہی 26,000 میل کی ہے، 2-3 دنیا دور بھی اگر جنت ہو، مگر 3 ایسے گناہگار ہیں، حرم اللہ ریح الجنت علی ثلاثہ. عاقل والدین ہر ایک کو یاد. نمبر 1، جو اپنے والدین کا حق ہے، اعمل ما شئت. امام کہتے ہیں نا، یہ چوتھے امامی کی حدیث ہے، ساری حدیث حضرت سجادیہ کی تمہید بن رہی. بہت متقی پرہیزگار نوجوان کو دیکھا، کہا کر جو عبادت دل چاہے، جنت تو تجھے ملنے سے رہی. اور وجہ یہی بتائی. دیکھیں میں واقعات کو خود اس لیے مختصر کر رہا ہوں کہ مشہور واقعات، مگر روایت میں دوسری کیا چیز. اور اس کے حوالے سے آج ذرا عجیب انداز کا ایک بیان کرنا چاہتا ہوں. دوسری چیز کیا، دوسرا کون ہے جس پر جنت کی خوشبو حرام ہے، چاہے وہ کتنا ہی بڑا متقی اور پرہیزگار کیوں نہ ہو؟ کا قاطع رحم، جو اپنے رشتہ دار کا حق ادا نہیں کرتا. اچھا بھائی، جب یہ لفظ بار بار آتا، اگر حجت الاسلام مولانا محمد علی نقوی صاحب اس موضوع پہ ابھی ابھی بات کر کے نہ گئے ہوتے تو میرا یہی موضوع بنتا جو اب شروع ہو رہا ہے، ایک جملہ. لیکن بہرحال ایک ایام اعظم میں ایسے عنوان پہ ایک اشراق کافی ہوتا، جبکہ ایسے بڑے عالم نے اتنے بہتر انداز سے پڑھ دیا ہو. لیکن 2-4 جملے تو میں بھی ٹوٹے پوٹے عرض کر دوں. جب کبھی رشتہ دار کی بات آتی ہے، قاطع رحم رشتہ دار، کہاں قضا نہ کرنے والا، آپ کے ذہن میں پہلے کیا آتا ہے؟ وہ بھی صحیح ہے، بھائی بہنیں بھتیجے بھتیجیاں دادا, اگرچہ دادا دادی نانا نانی تو والدین میں آتے ہیں, خالہ چچا پھوپھی یہی سب تو آتے ہیں. اب مجھے یہ بتائیے کہ یہ دو لفظ ہمارے ہاں بہت استعمال ہوتے ہیں, آقے والدین یا اطاعت والدین, قاطع رحم یا صلہ رحم. اس میں آپ نے ڈال دیا سارے رشتہ دار صلہ رحم, والدین کو آپ نے ڈال دیا آقے والدین کی کیٹیگری, اور انسان کا وہ قریب ترین رشتہ دار جو ان سب سے بڑھ جاتا اولاد, وہ کہاں جاتی, وہ کس خانے میں آ رہی, وہ کس کیٹیگری میں جا رہی. قاطع رحم کی بات ہوگی چچا یاد آ جائیں گے, ان کا حق ادا نہیں کیا. صلہ رحمی کی بات ہوگی خالہ یاد آ جائیں گی, بیچاری بیوہ ہو گئی بہت قسمہ پرسی کے عالم میں ہیں, ان کی مدد کرنا. والدین کی بات ہوگی باپ ماں چلیں بزرگ بھی یاد آ جاتے ہیں, لیکن جگر کا ٹکڑا تو اولاد بنتی ہے نا, اولاد کی خاطر آدمی ہر قربانی دیتا ہے نا, اولاد کے لیے آدمی اپنے آپ کو مٹا دیتا. وہ ان دو میں سے کس خانے میں فٹ اتر رہے ہیں؟ یا کوئی تیسرا لفظ ہے؟ تیسرا نہیں, یہی دو. صلہ رحم میں اولاد بہت اہم بن کے آتی ہے. اور پھر چوتھے امام کی ایک حدیث کی طرف اشارہ, اگر آپ حضرات میرے اشاروں سے مطمئن نہ ہوں, میں کیا مطلب, کوئی میں برے اشارے کر رہا ہوں؟ نہیں, میں کہہ رہا ہوں کہ کبھی ایسا ہوتا, یہ بچے کہتے ہیں مولانا یہ آپ اشارہ بڑوں کے لیے کر رہے ہوں گے, ہم تو پیدا بھی نہیں ہوئے تھے جب یہ واقعہ آپ نے پڑھا, تو ہمیں تو پورا واقعہ نہ صحیح اس کا خلاصہ سنائیے. تو اگر یہ جو اشارے اسے مطمئن نہ ہو تو آپ انتظامیہ سے کہہ دیجئے گا, میرے لیے بھی آسانی ہو جائے گی. دراصل میں کم میٹر کے ساتھ مسجد پڑھوں گا, واقعہ ہے کہ نہیں. چوتھے امام نے کس بیٹے سے کہا, یعنی بیٹے سے مطلب اولاد, عام اولاد, کہ قیامت کے دن سب سے زیادہ اگر کوئی ماں خوش ہوگی تو تیری ماں خوش ہوگی تجھ سے. کس سے کہا؟ بہت مشہور روایت وسائل الشیعہ کی. بار 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 ایک جملہ مجھے خود برا لگتا, جی یہ واقعہ میں 15-20 دفعہ پڑھ چکا ہوں اسی ممبر سے, کس کس چیز کے بارے میں کہوں, لیکن وجہ یہ پتہ نہیں میں کب سے شارجہ کے مومنین کی خدمت اس ممبر سے کر رہا ہوں, اس لیے ہر چیز کئی, لیکن کئی بار آئیے, لیکن یہ روایت امام کا جملہ تھا, قیامت کے دن کوئی ماں اپنے بیٹے سے اتنا خوش نہیں ہوگی جتنا تیری ماں تجھ سے خوش ہوگی. بیٹے نے ماں کی کیا خدمت کر دی, اپنے آپ کو قربان کر دیا, اپنی اولاد ذبح کر دی, ماں کی خوشنودی کے لیے اس نے کیا کیا. وہ موسیٰ کے پڑوسی قصائی کا واقعہ, کندھے پہ اٹھا کے حج کرا دیا جو پیغمبر نے کہا اس سے کچھ حق ادا ہوتا, کیا خدمت کر دی. یاد کیجئے, اور اگر آپ, میں نے کہا نا کہ بات سمجھ میں نہیں آ رہی تو انتظامیہ کو ضرور بتائیے, واقعات تو میں پڑھ سکتا ہوں, میں تو آپ کے لیے واقعات کا خلاصہ کر رہا ہوں. امام نے اس بیٹے سے کہا جس نے اپنی ماں کو رسی سے جکڑ کر کمرے میں بند کر کے کمرے کو لاک کیا تھا, صرف کھانے کے وقت کھولتا ہے, نماز کے وقت کھولتا ہے یا تھوڑی دیر نیند, رسی سے باندھ کر کمرے کو لاک کر کے ماں کو رکھا, اور امام کہہ رہے ہیں کہ قیامت کے دن جو ماں سب سے زیادہ اپنے بیٹے سے خوش ہوگی وہ تیری ماں ہوگی. تو بیٹے نے تو کہا نا کہ مولا وہ رسی سے باندھ کے اور کمرے میں بند کر کے کیا کوسنے دیتی ہے, کیا بد دعائیں دیتی ہے, کیا لعنتیں کرتی ہے. عورت کی زبان تو ویسے بھی بہت مشہور, جو اچھے ڈاکٹر ہوتے ہیں نا انہیں اگر پتا چلانا ہو کہ یہ عورت زندہ ہے کہ مر گئی تو نبض اور ہارٹ اور یہ سب نہیں دیکھتے, زبان دیکھتے, زبان رک گئی اس کا مطلب ہے ختم. تو اب خلاصہ یہ, اور بوڑھی عورت اور ماں ہو اور ایسا بیٹا ہو, کیا کچھ نہ کہے گی, کہہ رہی ہے, اور بیٹے کے ہاتھ پاؤں پھولے جا رہے ہیں, گھبرایا جا رہا ہے, کیونکہ جو اس نے کیا تھا وہ امام کے حکم پر کیا تھا, حکم تو مل گیا مگر جو سامنے سے کوسنے بد دعائیں لعنتیں, वाकया, एक सिर्फ एक जुमला कहना पड़ेगा वरना तो बिल्कुल मुभम वाकया रहेगा। ये वो नौजवान था जो अपनी मां के बारे में एक मसला पूछने पहुंचा, कंप्लेंट नहीं, शिकायत नहीं, मसला। मौला, बाप का इंतकाल हो गया और मां जो है वो घर में नामहरम आते जाते, नामहरम उसके साथ उठना बैठना खाना पीना, मुझे बड़ा नागवार गुजरता है। लेकिन मेरी मां, इमाम ने तीन बार आने थी ना, कहा कि पहले उसे नरमी से समझाओ, फिर आया कहा आप सख्ती करो, कहा वो तो कोसने देने लगी, कहा रस्सी से बांध के कमरे में बंद करके लॉक कर दो। अब आया मौला, जब मैंने ये किया तो पहले अगर एक आध मन की गालियां देती थी तो 40-40, 50-50 मन की गालियां लुढ़का रही, इतनी बड़ी बड़ी बातें कर रही। इमाम ने कहा अभी कर रही है ना, जब कयामत के दिन उसको पता चलेगा कि गुनाहों से रोक कर तूने उसे कितने बड़े अजाब खुदा से बचा लिया, इतना खुश होगी तुझसे। देखिए ये दो चीजें याद रखिए, कयामत के बारे में मौत, तीन मौजू थे ना आज के, मौत, ये दो चीजें कयामत की और याद रखिए। जब हर नेकी करने वाले को जन्नत मिलेगी तो उसको साथ में ये भी दिखाया जाएगा कि अगर तू ये नेकी ना करता तो कौन सी जहन्नम तुझे मिलती, कैसी आग तुझे जलाती, कैसे कोड़े तेरे ऊपर पड़ते, कैसे सांप और बिच्छू तुझे काटते, दिखाया जाएगा कि तू इससे बच गया ये जो तूने नमाजें पढ़ी, तू इससे बच गया ये जो तूने हिजाब किया, तू इससे बच गई जो तूने ये हिजाब किया। हर नेकोकार को खाली जन्नत नहीं दिखाई जाएगी, जहन्नम भी दिखाई जाएगी जो वो नेकी किया अगर वो ना करता, और उल्टा हर जहन्नमी को जन्नत का वो महल भी दिखाया जाएगा, ये तुझे मिल रहा था अगर तू वाजिबात की पाबंदी कर लेता, अगर तू अपने आप को हराम से बचा लेता। जब मां देखेगी कि गुनाहे कबीरा से उसे बचाया तेरी रस्सी ने, गुनाह से उसे बचाया तेरे घर का दरवाजा लॉक करने ने, और अगर ये ना होता तो किस आग में जलती, इतना तेरा एहसान मानेगी। अब देखिए ये क्या चीज बनी, ये तो आके वालिदैन था नहीं, बाप और मां की बद्दुआएं लेकर अल्लाह को इतना खुश करने वाला बना, और अगले मरहले में वालिदैन भी खुश होंगे। लेकिन यही उसूल जो सिला रहमी की बात थी, औलाद के लिए औलाद का भी हक अदा करना, और इस टाइप का हक वालिदैन जैसे को जब गुनाह से बचाना, उनका सबसे बड़ा हक यह है कि उन्हें हराम से बचाओ। तो औलाद तो तुमसे छोटी है, वो ना तुम्हें कोसने देगी ना बद्दुआ देगी ना लानत करेगी, यही कहेगी पता नहीं कैसा है हमारा बाप, हमें iPhone 8 लेकर ही नहीं देता, हर एक के हाथ में नजर आ रहा। पूरा तरबियती औलाद, जिसका एक और इस उनवान का एक और नाम, जमाने के इमाम की फौज की तैयारी, पूरा एक मौजू। लेकिन चूंकि अभी कल ही तो आपने जमाने के इमाम के हालात को सुना और असहाबे इमाम के हालात को, इसलिए मैं रुकता हूं यहां पर, जो छोटी सी बात मैं कह रहा हूं क्योंकि घड़ी बता रही है कि वक्त बहुत हो गया, वो ये कि सिला रहम का लफ्ज जब सुनेंगे आप और कते रहम का लफ्ज जब सुनेंगे आप, फिर दोहरा दो, इमाम फरमाते हैं मैं इसलिए जाहिर नहीं हो रहा कि तुम कता रहम कर रहे, तो आपने सोचा मैंने खाला का हक अदा नहीं किया, नहीं, आपने अपनी औलाद की तरबियत नहीं की। बहुत ये बड़ा लफ्ज है लेकिन इतना बड़ा लफ्ज है कि जहन कहीं और निकल जाता, वो है ऐसा नहीं कि उनको भी बिल्कुल खत्म कर रहा, लेकिन जो बात कहने वाला हूं वो ये कि औलाद का हक ये भी आपकी जिम्मेदारी है। अब आज मैं तरबियत की तरफ नहीं जा रहा हूं, शायद किसी एक तकरीर में चला भी जाऊं, लेकिन आज नहीं, आज तो ये कहना कि इस मजमे में मेरा एक अंदाजा कि 70% लोग ऐसे जो नमाज मगफिरत वालिदैन पढ़ के आए आज शबे जुमा, और जरा भी अगर वालिदैन का एहसास रखने वाला बेटा या बेटी है तो और कोई खिदमत करे ना करे शबे जुमा दो रकत नमाजें مغفرت والدین پڑھتا. شاید مصائب پڑھنا چاہیے مجھے, تو چلے مصائب پہ آ جاتا ہوں. کربلا, اچھا تو یہ اس لیے نہیں تھا. مجھے یہاں کے حالات نہیں بتائیے, اس لیے یہ آواز نہیں تھی. چلے پھر ٹھیک ہے, تو یہ بات پوری کر لوں. نماز مغفرت والدین پڑھتے ہیں لوگ, بلکہ بیٹیاں زیادہ پڑھتی ہیں بیٹوں کے مقابلے میں. بیٹے سارے نالائق ہوتے ہیں سوائے چند کے. نماز مغفرت اولاد کتنے پڑھتے ہیں, وہ بھی تو اسلامی نے بتائی ہے نا, وہ بھی تو انہیں امام نے بتائی ہے نا. نماز مغفرت والدین قرآن میں تو نہیں آئی, قرآن میں صرف آیا ربنا اغفر لی ولی والدی. یہ نماز مغفرت والدین جس اسلام نے بتائی ہے, جس امام نے بتائی ہے, اسی نے نماز مغفرت اولاد بھی بتائی. وہ ہمارے ہاں رائج ہے یا رائج نہیں؟ کیونکہ میں جس پہلو کی جانب آپ کو لے جا رہا تھا اور لے جانے کی کوشش کروں گا کہ اولاد کی آج کے ماحول میں تربیت, تو اولاد کی ایک اہمیت بتائیے اسلام, نماز مغفرت اولاد. بلکہ بہت بڑا تو دعویٰ نہیں کرتا کیونکہ یہ کوئی مرجع مجتہد یا بہت بڑا عالم کہہ سکتا ہے, لیکن میرا اندازہ والدین کے لیے ہمارے پاس صرف ایک نماز مغفرت والدین. اولاد کے لیے دو نمازیں ہیں نا, مغفرت اولاد اور حجیہ اولاد. حجیہ والدین بھی ہمارے ہاں, تو تین نمازیں ہیں اولاد کے لیے, حجیہ اولاد, ہدایت اولاد, مغفرت اولاد. ایک بھی نہیں پڑھتا آدمی, جبکہ جس امام نے نماز مغفرت والدین بتائی اس نے کہا ہے کہ ہر شب جمعہ یہ نماز پڑھو, اور جس نے نماز مغفرت اولاد بتائی ہے اس نے کہا کہ میں روزانہ یہ نماز پڑھتا ہوں. وہ نماز ہفتے میں ایک دن ہے, یہ نماز ڈیلی. اور امام نے یہ کہا کہ میں خود اس پہ عمل کر رہا ہوں. اور اسی حوالے سے جو بات مجھے کہنا تھی آج کی حد تک, تربیت ہدایت وہ مذہبی پہلو ہے, وہ کل سے آئے گا, آج دنیاوی پہلو ہے. اور کتنی آسان نماز, نماز مغفرت والدین کو تو یاد کرنے میں ٹائم لگتا. دو دعائیں, ربنا اغفر لی ولی والدی ولی المؤمنین یوم یقوم الحساب, رب اغفر لی ولی من دخل بیتی, دس دس دفعہ. پہلے یاد کرے دعائیں, پھر لمبی نماز. نماز مغفرت اولاد یا حجیہ اولاد کہہ لے, قرآن کے دو سب سے چھوٹے سورے, اور ایک ایک مرتبہ. الحمد کے بعد قل ھو اللہ پڑھے پہلی رکعت میں, الحمد کے بعد انا اتینا کل کوثر پڑھے دوسری رکعت. اس سے زیادہ چھوٹے سورے قرآن میں نہیں. وہاں دس دس دفعہ آیت پڑھنا یا ایک ایک دفعہ, مختصر ترین سورہ. اور امام کہے کہ میں تو روز پڑھتا ہوں. اچھا یہ ہے کیا چیز, اس کو دو جملوں میں بتانا. دو رکعت نماز, پہلی رکعت میں الحمد کے بعد قل ھو اللہ, دوسری رکعت میں الحمد کے بعد انا اتینا, کیونکہ سورہ کوثر وہ جو رسول کو اولاد ملی تو سورہ کوثر نازل ہوا. یہ تمہاری اولاد ہے, اسی اولاد رسول کو یاد کرتے ہوئے نماز میں اس کا ذکر کرنا. سورہ کوثر یوں سمجھ میں نہیں آتا کیونکہ بہت کم نمازوں میں سورہ کوثر ہے, اولاد کی نماز میں ہے کیونکہ سورہ کوثر ہے رسول اللہ کی اولاد کی. لیکن اس نماز کا جو پہلو میں آپ کے سامنے پیش کر رہا ہوں, بہت کم وقت میں, بہت کم وقت میں نمٹ گئی بات, وہ خاص طور پر ان والدین کے لیے, بوڑھے ہو گئے, ضعیف ہو گئے, ویل چیئر پہ پہنچ گئے, کہ اپنی نمازیں نہیں پڑھی جاتی ہیں, چلنا پھرنا دشوار, اب ہم اولاد کی کیا خدمت کریں. یہ نماز حجیہ اولاد جو میں نے کہا ہے نا, اس کا اتنا تعلق آخرت سے نہیں ہے, اتنا نہیں جتنا دنیا سے. یہ نماز وہ دیکھیے گا کہ میں کتنے جلدی مجلس کو اختتام تک پہنچا دوں گا, اس لیے کہ ایسی جگہ بات پہنچے گی کہ ایک ہی جملہ ربطِ مصائب کے لیے کافی ہوگا. یہ وہ نماز کہ باپ اور ماں, خاص طور پہ ماں, لیکن باپ بھی, اولاد کو کچھ نہیں دے سکتے. آپ بوڑھے ہو گئے, بیمار ہو گئے, ضعیف ہو گئے, ویل چیئر پہ, مگر اس نماز کی برکت وہ یہ نماز پڑھے, اولاد کو صحت ملے گی, اولاد کو روزگار ملے گا. جیسے آپ نے اکثر سنا ماں سے دعا کروا, تو آپ یہ سمجھتے ہیں اپنے الفاظ میں, وہ بھی ٹھیک ہے, ماں اگر ریگولر یہ نماز پڑھ, یہ نماز ہدیہ والدین معصومین کے دو جملوں کو واضح کرنے والی چیز. جب ام داؤد کا بیٹا داؤد رقی گرفتار ہوا اور وہ ان کی ماں گھبرا کے جھٹے امام کے پاس آئیں اور کہا فرزند رسول, یہ اس گھر کی کنیز ہیں, یہ ام ایمن کی طرح سے ہیں جنہوں نے رسول اللہ کو پالا, یہ فضا کی طرح جنہوں نے اسنین کو پالا, ام داؤد, اور یہی تو کہا کہ فرزند رسول میرا بیٹا قید میں ہے, موت نظر آ رہی ہے, میرا بیٹا میں مر جاؤں گی, دعا کیجئے. امام نے کہا میں دعا کروں گا, لیکن اولاد کے حق میں جیسے والدین کی دعا قبول ہوتی ہے یا ماں کی, خود اپنی دعا کر کے بھی کہہ رہے ہیں کہ جیسی ماں کی دعا قبول ہوتی ہے. تو پھر وہ عمل بتایا جو 13, 14, 15 رجب کو دنیا بھر میں لوگ کرتے ہیں, بہت سے مومنین ہر مہینے کی 13, 14, 15 کو کرتے ہیں. یار اب آئیے اس سے پہلے کا جملہ, حسین نے جا کے کہا ام لیلہ دعا کرو اکبر کے مقابلے میں, اس وقت ایسا پہلوان آیا. مولا آپ خود تو آئے, کہا نہیں, ماں کی دعا اولاد کے حق میں جتنے جلد قبول ہوتی ہے, ماں کی دعا. اب وہ کیا ہے, باپ اور ماں اپنی اولاد کو کیا ہدیہ دے سکتے ہیں, جو ام داؤد تو خیر اتنی بڑی پریشانی میں اولاد گرفتار تھی, لیلہ تو خیر کربلا کے جہاد کا مشکل ترین منزل, لیکن آپ اور ہم اپنی اولاد کے لیے, یہ صلہ رحم کا حصہ ہے جو پوری مجلس کا عنوان بنا. بچوں کی شروع میں وضاحت نہیں ہوئی تھی تو آپ خالہ اور چچا میں الجھے ہوئے تھے. اولاد جگر کا ٹکڑا, یہ دو رکعت نماز اس کے دنیاوی سارے مسئلے حل کرتی ہے. اکبر کے لیے حسین نے لیلہ سے کہا لیلہ تجھے دعا کرنا. ٹھیک ہے آقا حسین ہر قربانی دینے کو تیار, لیکن اکبر جیسے بیٹے کی قربانی آسان بات نہیں. اگرچہ پہلے عشرے کے مصائب دہرانے کا اس وقت موقع نہیں ہے, لیکن آج کچھ ایسی مجلس ایسی نہج پہ پہنچ گئی, یہ میرا دل یہ چاہتا کہ ویسے تو ہر جگہ تشریف لاتی ہیں لیکن آج خصوصی طور پر اس مجلس میں شہزادی کونین اس طرح سے آئے کہ شرکت کرنے والوں کی ہر دعا قبول ہو جائے, اور جہاں فاطمہ کے اکبر و اصغر کا تذکرہ ہوتا ہے, اکبر ایک ایک جملے دونوں کے بارے میں پڑھ رہا ہوں, اکبر یہ ہے کہ نہیں مختل, مانے کہ نہ مانے ہے نا, جب حسین اکبر کی آخری آواز یا سلام سن کے ٹیلے سے زمین کربلا پہ گرے اور پھر سنبھلے اور چلے, اس وقت تک حسین کے سر و داڑھی کے بال کالے اور سیاہ تھے. یہ مختل کا جملہ ہے. آج جب اکبر کا لاشا اٹھایا تو میرے مظلوم آقا کے سر اور داڑھی کے بال سفید ہو چکے. یہ حسین کا صبر, اتنا بڑا صدمہ برداشت تو کیا جگر پہ, لیکن ذرا سوچیے حسین جیسے صابر کے سر اور داڑھی کے بالوں کا آنن فانن سیاہ سے سفید ہو جانا حسین کے کلیجے کی کیفیت بتا رہا ہے. اور اصغر تو وہ ہے کہ آپ کو یاد کیا تھا, ایشیوں کاش تم اس وقت ہوتے میدان کربلا. اکبر کے وقت تو پھر بھی آپ کو یاد نہیں کیا، اصغر کے وقت آپ کو یاد کیا تھا۔ میں ایک ایک جملہ مجھے پڑھنا تھا اور بات ختم۔ اب سنیے، قرآن کریم نے آقا حسین کی سب سے بڑی خصوصیت کیا بتائی۔ قرآن نے یا ایتہا النفس المطمئنہ، حسین کون ہے؟ نفس مطمئنہ۔ حسین کا اطمینان دیکھیے کربلا میں۔ کربلا میں حسین کو آپ نے کبھی پریشان دیکھا؟ صرف ایک موقع۔ پورے جہاد کربلا میں دیکھیے، اکبر کا لاشا اٹھایا، بال سفید تو ہو گئے، حسین کے اطمینان میں فرق نہیں آیا۔ پورے کربلا کے میدان میں اگر آقا حسین کہیں پریشان نظر آیا ہے نا، تو جب اصغر کا لاشا ہاتھوں میں تھا، سات مرتبہ آگے بڑھ رہے ہیں، سات مرتبہ پیچھے ہٹ رہے ہیں، یہ کیوں؟ یہ حسین پریشان ہے کہ کیا کروں اس لاشے کا۔ آج بھی آپ انا للہ و انا الیہ راجعون، رضن میں قضائہ و تسلیمن لامرہ، اعمال عاشورا میں نفس مطمئنہ جب پریشان ہو جائے۔ اور حسین نے کیا کیا؟ لاشے کو ٹیلے کے پیچھے دفن کر دیا، دشمن نہ پہنچے۔ مگر کیا بچ گیا لاشا؟ حسین نے اصغر کو زمین کربلا میں سپرد خاک تو کیا، مگر یہ ریاض القدس جلد دوم صفحہ 11 پہ کیا گیا؟ 11 محرم، عمر سعد نے کہا کٹے ہوئے سر جمع کیے جائیں، سارے سر جمع ہوئے، اصغر کا سر کہاں؟ اصغر کا سر کہاں؟ سپاہیوں نے کہا ہمیں تو اصغر کا لاشا بھی نظر نہیں آ رہا، تو یہ لاشا کہاں گیا؟ کچھ سپاہیوں نے کہا اتنا دیکھا تھا حسین ہاتھوں پہ یہ لاشا لے کے اس ٹیلے کے پیچھے کہیں گئے، واپس آئے تھے تو خالی ہاتھ آئے تھے، اور حسین کی جنگ شروع ہو گئی، ہم الجھ گئے اس میں۔ اب ٹیلے کے پیچھے تو میلوں تک کربلا کا میدان پھیلا ہوا، کہاں لاشا دفن؟ نشان قبر تو نہیں بنایا۔ لشکر پریشان ہے لیکن شبر، دشمن ہے، اہل بیت کے طریقوں کو جانتا، کہتا ہے اے عمر سعد یہ لاشا ڈھونڈ کے میں لاتا ہوں۔ ہاتھ میں ایک نیزہ لے کے چلا، ٹیلے کے پیچھے گیا، جگہ جگہ یہ نیزہ زمین میں گاڑتا ہے اور زمین سے نکالتا ہے، نیزہ زمین میں گاڑا، زمین سے نکالا۔ ایک مرتبہ جو نیزہ گاڑ کے نکالا، ششماہے کا ننا سا لاشا نو کے نیزہ پر آویزہ نظر آیا، شمر نے الٹے ہاتھ میں اصغر کو تھاما، سیدھے ہاتھ سے جیب سے خنجر نکال کے اصغر کے گلے پہ رکھا۔ آپ سن رہے ہیں؟ سکینہ اپنی آنکھوں سے دیکھ رہی ہے، در خیمہ سے فریاد کرتی ہے، گوپی اما ذرا کے دیکھنا، ہر ایک مرتبہ مارا گیا، ہائے میرا اصغر بھیا دوسری بار شہید۔ اجرکم اللہ، اجرکم اللہ۔ ذاکر اہل بیت مرحوم کرامت علی عمرانی، جن کا انتقال ہوا کل رات کو، مرحوم کرامت علی عمرانی ابن محسن علی عمرانی، ذاکر اہل بیت، آپ نے ان کی سینکڑوں مجلسیں اس ممبر سے بھی سنی، ایک سورہ فاتحہ خاص طور پر الگ سے اتنے مصائب کے بعد اس ذاکر اہل بیت کے لیے، فاتحہ۔ بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین۔ خداوندہ، جب ان مومنین اور مومنات کی حالت یہ ہے، مصائب سن، تو اصغر کی دادی فاطمہ زہرا، جو خواتین کے درمیان اسی مجمع میں کہیں ہوں گی، فاطمہ کا گریہ، خداوندہ उन मसाहिब फातिमा और मोमिनीन के इस गिरिए का वास्ता। आज की मजलिस में जो मोमिनीन और मोमिनात हैं, इनको, इनकी औलादों को, इनके घरों को, इनके घर वालों को दुनिया और आखिरत की हर परेशानी से महफूज फरमा। लेकिन कौम हुसैन हमें मरते दम तक, बल्कि कयामत में भी, बल्कि जन्नत अता फरमा। खुदा बंदा हमारे तमाम मरहूमिन, खुसूसन मरहूम जाकिर अहले बैत किरामत इमरानी साहब को आले इल्लीन में अहले बैत से अथार से मुलक फरमा। परवरदिगारा जो बीमार है शिफाए कामिल अता फरमा, जिन्हें रोजगार की कोई परेशानी, जिन्हें वीजे का कोई मसाला, जिन तालिब इल्मों के इम्तिहान का कोई मसाला, इन सबको कामयाब और कामरान फरमा। जिस दीन के लिए हुसैन का अकबर असगर कुर्बान हुआ, हमें भी इस दीन के लिए हर कुर्बानी का जज्बा अता फरमा। ज़हूर इमाम ज़माना में ताजील फरमाओ।